الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، سب سے پہلے تو اللہ جل جلالہ کا جتنا شکر ادا کیا جائے کم ہے، الحمدللہ آج ایک مرتبہ پھر آپ حضرات کے سامنے آنے کی اور کچھ بات کرنے کی ہمت اللہ تعالیٰ نے عطا فرما دی. پچھلے دنوں جو بیماری رہی اس میں آپ حضرات نے محبت کرنے والوں نے اس محبت کے ساتھ خلوص کے ساتھ دعائیں کی، اللہ تبارک و تعالیٰ ان کو اس کی بہترین جزا دنیا و آخرت میں عطا فرمائی. اطلاع ملتی رہتی تھی کہ اللہ کے نیک بندے الحمدللہ دعا کو ہے، اللہ تعالیٰ کا فضل و کرم ہے کہ ان دعاؤں کی ہی برکت سے اللہ تعالیٰ نے مجھے روح و صحت کیا. اللہ تعالیٰ کا کرامت سے امید ہے کہ بیماری تقریباً ختم ہے، البتہ نقاہت اور کمزوری چل رہی ہے. اللہ تعالیٰ کی رحمت سے امید ہے کہ انشاءاللہ وہ بھی دور ہو جائے گی. اس کمزوری کی وجہ سے بات کرنے میں ذرا تعب ہوتا ہے، خاص طور سے لمبی بات کرنا. اس لیے پچھلے دنوں کئی ہفتے یہ مجلس موقوف رہی. الحمدللہ سبق پڑھا دیتا ہوں لیکن سبق میں مسلسل بولنا نہیں پڑتا، وقت وقت سے بولنا پڑتا ہے، اس لیے اس میں تاب اتنا نہیں ہوتا. اس کے باوجود اتنا ہو جاتا ہے تاب کے واپس جا کر کافی دیر تک آرام کرنا پڑتا ہے. لیکن یہ سوچا کہ تھوڑا سا وقت بھی اللہ تبارک و تعالیٰ کے دین کی بات میں گزر جائے، اور آپ حضرات جو دین کی طلب لے کر یہاں آتے ہیں ان کی طلب کی برکت مل جائے، इस गरज से सोचा कि जितना थोड़ी बहुत भी अगर बात हो जाए तो इंशाल्लाह फायदे से खाली नहीं। जैसा कि इससे पहले भी एक मरतबा बीमारी के दौरान कुछ देर इतवार को बात की थी और एक हदीस आपको सुनाई थी जिसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि नियामतान मरहून फीहिमा कसीरुन मिन अन्नास अस्सहत वल फराग। दो नियमतें ऐसी हैं तो उनके बारे में लोग धोखे में पड़े हुए हैं, जयों कह लीजिए कि घाटे में है। एक सेहत की नियमत और एक फरागत की नियमत। चाहे तो बड़ी जबरदस्त नियमतें अल्लाह तबारक बता दें लेकिन लोग धोखे में पड़े हुए हैं। जब ये सेहत की नेमत होती है तो गफलत में गुजार देते हैं, यूं समझते हैं कि बस सेहत है तो रहेगी, तंदुरुस्त हैं तो तंदुरुस्त रहेंगे और कोई जो करने के काम होते हैं उनको टलाते रहते हैं। यहां तक कि जब अल्लाह बताए सेहत चली जाती है, बीमारी आ जाती है तो सब करने की ताकत ही नहीं होती, तो सारा मौका फकत बताया गया। यही हालत फरागत की है कि वक्त का फारिग होना, फुर्सत होना, ये भी बड़ी नेमत है। जब मिली होती है तो फैसला नहीं होता और आदमी उसके औकात को गायब करता रहता है। अगर कभी कुछ तरक्की करने का ख्याल आता भी है तो आदमी टला देता है, तुम्हें कल से करेंगे, परसों से करेंगे, यहां तक कि वो फरागत गुजर जाती है। तो सरकार वालों को लाभ फरमाते हैं कि सेहत और फरागत ये दोनों नेमतें ऐसी हैं जिसमें बहुत लोग गफलत में पड़े हुए हैं, धोखा खाए हुए हैं। सेहत को यूं समझता है आदमी कि ये तो मेरा हक है, ये तो मेरा हक है, और बीमारी का उसे मालूम होता था बोल दिया, पनाह भी नहीं मांगते फरोग। हालांकि अगर तो इंसान के बीमार होने के इम्कान ज्यादा है बड़े को तंदुरुस्त होने के, लेकिन वो वक्त गुजर जाता है, आदमी उसको अपना हक समझ कर गुजार जाता है। तो ये बड़ी अजीम हिदायत है जो नबी करीम सल्लल्लाहु अता फरमाई कि भाई जो सेहत की नहमत है उसकी कदर पहचानो, उसके औकात को सही मतलब पर खर्च करने की कोशिश करो। आज के बाद से अल्हम्दुलिल्लाह कुछ हिम्मत हो गई तो मैं शायद महीने डेढ़ महीने के बाद आज थोड़ी देर के लिए दफ्तर भी गया, आजकल दफ्तर नहीं जा रहा था, थोड़ी देर के लिए दफ्तर भी गया तो वहां एक साहब आ गए और उन्होंने एक ऐसी बात कही जो अक्सर व बेशतर आजकल लोगों की जबानों पर भी होती है और दिल में भी होती है। वो कहने लगे कहीं क्या बताएं, क्या होगा होगा क्या मेरे मुल्क के जो हालात हैं, जिस तरह की हुकूमतें मुसल्लत हैं, जिस तरह करप्शन का, रिश्वत सताने का, बदनवानियों का बाजार गर्म है, तो इस मुल्क का क्या बहला है, हम कहां जाएंगे। और उसी के साथ वो कहने लगे कि मैं एक बहुत बड़े इदारे का जिम्मेदार हूं, उस इदारे का मुझे बड़ा जिम्मेदार समझा जाता है, मेरे पास उसकी जिम्मेदारी भी है और मेरे पास इख्तियार भी, मैं बड़ा बाइख्तियार अफसर हूं उस इदारे में, और इतना बाइख्तियार हूं कि वैसे अगर देखा जाए तो जो चाहूं कर सकता हूं, लेकिन हालत यह है कि मैं कुछ कर नहीं पा रहा, कुछ कोई इस्लाह नहीं कर पाता, कोई अच्छाई दवाई नहीं कर पाता। उनका मतलब यह था कि जिन लोगों से वास्ता है, वो ऊपर से लेकर नीचे तक उनके दिलो दिमाग बिगड़े हुए हैं, ईमानदारी का ज्ञानदारी का तसव्वुर नहीं है। अगर कोई अमानत ईमानदारी की ज्ञानदारी की बात करो तो ऐसा समझते हैं जैसे किसी और दुनिया की बात हो रही है। तो अगर मैं कोई कदम उठाना चाहूं तो कैसे उठाऊं ऐसे लोगों के साथ जिनका हाल है, तो क्या बनेगा। अपने दफ्तर में अपने इदारे में जाता हूं तो वहां बुरा हाल नजर आता है, बाजार में जाता हूं तो वहां बुरा हाल नजर आता है, जिस जगह जाता हूं बुरा हाल नजर आता है, तो हमारा बनेगा क्या, ऐसे में क्या करें। ये बात वो कहने लगे, और ये वो बात है जो तकरीबन सभी लोगों के दिलों में इस कुसम के ख्याल आते रहते हैं, खासतौर से आजकल के हालात। तो मुझे इस मौके पर अपने बुजुर्गों की कुछ बातें याद आ गई, वो मैंने मुख्तसर उनसे भी अर्ज की और आज उनका तकरार यहां पर भी कर लेता हूं। अल्लाह तबारक व तआला हमें उन्हें समझने की और उसके नतीजे में हमारे अमल दुरुस्त करने की तौफीक अता फरमाए। देखो भाई, ये जो दुनिया में बिगाड़ फैला हुआ है, ये जो कह लो हमारे मुल्क में जो बिगाड़ फैला हुआ, उस बिगाड़ को दूर करना ये तुम्हारे अख्तियार में है, किसी के अख्तियार में कि इस बिगाड़ को एक मरतबा में दूर कर दो, न हुकूमत हमारे अख्तियार में, न इख्तदार हमारे पास, न अगर इख्तदार हुकूमत हो भी तो देखो ये साहब जो जिनकी बात में कर रहा था ये बड़े बाइख्तदार हैं अपने इदारे में, लेकिन आवानो अनुसार काम करने वाले जब अगर दुरुस्त न हो तो बड़े से बड़े बाइख्तियार आदमी भी फेल हो जाता है, नाकाम हो जाता है। तो अव्वल तो हमें इख्तियार हासिल नहीं, दूसरा यह कि अगर इख्तियार हासिल हो भी तो जब तक के उसके आवानो अनुसार दुरुस्त न हो तो तन्हा एक आदमी बेचारा अकेला चना क्या फाड़ फोड़ेगा उसको मुहावरा होगा। لہذا جب یہ باتیں اپنے اختیار سے باہر کی ہیں تو انہی کا شکوہ کرتے رہنا، انہی کا تذکرہ کرتے رہنا، ان کا ہی انہی کو موضوع گفتگو بنانا، اس سے کیا حاصل؟ اگر فرض کرو زمانہ خراب ہو گیا ہے، لوگوں کے اندر خرابیاں آ گئی ہیں، تو کیا تمہارے مجلسوں میں اس کا ذکر کرنے سے ٹھیک ہو جائیں گے؟ تو محض تذکرہ کرنے سے کیا حاصل ہو؟ محض تذکرہ کرنے سے کیا حاصل ہو؟ یہ تذکرہ تذکرہ تو در حقیقت ہم لوگ جو کرتے ہیں مجلسوں میں، یہ ایک وقت گزاری ہے اور اپنی بے عملی کا بہانہ ہے. بہانہ یہ ہے کہ بھئی ساری دنیا ہی گزری ہوئی ہے، تو پھر ہم کیا کر سکتے ہیں؟ کچھ بھی نہیں. بس جیسی زندگی چل رہی ہے اسی طرح چلاؤ، جس طرح گزر رہی ہے اسی طرح گزارو. کوئی بہتری کی کوشش کرنے کی ضرورت نہیں، جیسے چل رہے ہیں ویسے چلتے رہو. یہ ہے اس کا سارا نتیجہ. اور اس سے بھی زیادہ خراب یہ کہ جب مجلسوں میں اس قسم کی باتوں کا تذکرہ زیادہ ہوتا ہے تو مایوسی پھیلتی ہے. جسے دیکھو یہی کہہ رہا ہے، جسے دیکھو یہی کہہ رہا ہے کہ بھائی ہمارے ملک کا حالات خراب ہیں، ہمارے حکومت خراب ہے، ہمارے عوام خراب ہے، ہمارے نبت جانتی ہو گئی ہے، درسی خطانی ہو گئی ہے. جسے دیکھو یہ کہہ رہا ہے. جب یہ کہہ رہا ہے، ہر شخص یہ کہہ رہا ہے، تو اس سے کیا ہوگا؟ مایوسی پھیلے گی. تو اب تو کوئی امید کی کرن ہے نہیں، کہیں بھی نظر نہیں آتی، اندھیرا ہی اندھیرا ہے. لہذا جب مایوسی ہو گئی تو مایوسی تو وہ چیز ہے جو انسان سے برے سے برا کام کرا لیتا ہے. جب مایوسی پھیل گئی تو پھر اصلاح کا راستہ ہی بند ہو گیا، دروازہ ہی بند ہو گیا. تو ان باتوں سے فائدہ تو کوئی ہے نہیں، نقصان ہے. اپنا نقصان یہ ہے کہ شیطان اس کے ذریعے یہ بہکاتا ہے کہ بھائی جب عالم کا آبا ہی بگڑا ہوا ہے تو تم تنہا کیا کر سکتے ہو؟ تم جیسے جس طرح زندگی تمہاری گزر رہی ہے بس گزارو، اور کوئی بہتری کی طرف جانے کی ضرورت نہیں. اپنا نقصان تو یہ ہوتا ہے کہ شیطان کا کہ اس جال میں آدمی آ جاتا ہے. دوسرے کا نقصان یہ، دوسرا نقصان یہ ہے کہ عام مایوسی پھیلتی ہے، عام مایوسی پھیلتی ہے، اور مایوسی پھیلنے کے نتیجے میں لوگ جو ہیں وہ پھر اسی تو یہ تو ناقابل علاج صورتحال ہے، لہذا ہمیں بھی کوئی کچھ کرنے کی ضرورت نہیں. لہذا ان باتوں سے کچھ حاصل، حاصل وہ ہے کام جو کرنے کا ہے. یاد رکھو کہ قوموں کے اوپر ہر طرح کے وقت آتے ہیں، اچھے بھی برے بھی، دھوپ بھی آتی ہے، چھاؤں بھی آتی ہے، اندھیرا بھی ہوتا ہے، روشنی بھی ہوتی ہے، سردی بھی آتی ہے، گرمی بھی آتی ہے. اقوام کی تاریخ پر نظر ڈال کر دیکھو، کبھی حالات ایک جیسے نہیں رہتے، بدلتے رہتے ہیں، اور بدلتے ہیں خود انسانوں کے عمل سے بدلتے ہیں. اچھے عمل ہوتے ہیں تو اچھی تبدیلی آتی ہے، برے عمل ہوتے ہیں تو بری تبدیلی آتی ہے. لہذا مایوسی پھیلانے سے کوئی حاصل نہیں. تھوڑی سی امید کے چراغ جلاؤ، امید کے چراغ جلاؤ، امید کے چراغ اس طرح جلاؤ جس طرح نبی کریم صلی اللہ علیہ وسلم نے جس کی تعلیم دی. تعلیم یہ تھی کہ جب دنیا کا حال خراب نظر آ رہا ہو، اذا رأيت شحا مطاعا ودنیا موسرة وهوى متبعا واعجاب كل ذي رأي برأي فعليك بخاصة نفسك ودع عنك برهم كما قال صلى الله عليه وسلم. کیا عجیب، چار باتیں بیان فرمائیں. ان چاروں باتوں کو سنو اور اپنے حالات کا اپنے گرد و پیش کا جائزہ لے کر دیکھو کہ ایسا لگتا ہے جیسا سرکاری دوار پر مطلب آپ کا منظر اپنے الفاظ میں کھینچ رہے ہیں کہ جب تم یہ چار باتیں دیکھو کیا باتیں اذا رأيت صفحاً وقاعاً جب یہ دیکھو کہ مال کی محبت لوگوں کا مطاع بن گئی ہے مطاع کا معنی جس کی اطاعت کی جائے جس کی تابع داری کی جائے جس کی بات مانی جائے یعنی لوگ بات مانتے ہیں تو کہیں کہ کس کی مانتے ہیں مال کے محبت کی جو کام کرتے ہیں وہ مال کی محبت میں کرتے ہیں مال کی محبت مال کی حرص یہ ان کا خدا بنا ہوئے ہیں یعنی مال کی حرص جو کچھ کہتے ہیں کہ یہ کرو وہ کرتے ہیں مال کی حرص جو کہتے ہیں کہ نہ کرو وہ نہیں کرتے پہلی بات مال کی حرص وہ دنیا اٹھا رکھ اور دنیا کو ترجیح دی جا رہی ہے آخرت دنیا کو ترجیح دی جا رہی ہے آخرت کو کہ ایک چیز کے بارے میں صاف صاف نظر آ رہا ہے کہ یہ آخرت کے لیے سخت نقصان دہ ہے اگر یہ کام میں کروں گا لیکن دنیا کے اندر تھوڑا سا فائدہ حاصل ہو رہا ہے تو وہ جھٹ اس دنیا کے فائدے کی طرف دوڑ پڑے گا اور آخرت کی نقصان سے بے پرواہ ہو جائے گا. جو منظر میں نے اپنی آنکھوں سے دیکھا ہے کہ ایک مرتبہ ایک صاحب تھے ایک خاتون تھی ان کا لاٹری میں انعام نکل آیا جوبل انعامی بانڈ تھا انعامی بانڈ کے اندر نام نکلا سود ہے وہ اصل میں سود کو استعمال کر کے تو انعامی بانڈ لے رکھا تھا اور وہ تھا کوئی پتہ نہیں کتنے 100-200 روپے کا بانڈ تھا اس پر انعام نکل آیا 20-25 ہزار روپئے. انہوں نے مجھ سے مسئلہ پوچھا کہ یہ میں کیا کہوں انہوں نے بتایا میں نے کہ بھائی حرام نہ جائے 20-25 ہزار روپئے اول تو وصول نہ کرو وصول اگر کر لیا ہو تو صدقہ کر دو. وہ خاتون فوراً تیار ہو گئی کہ اگر یہ گناہ ہے آخرت میری خراب کرنے والا ہے تو مجھے نہیں چاہیے. تو ایک صاحب بیٹھے ہوئے تھے جو ان کے بھائی تھے انہوں نے کہا کیا حماقت کر رہی ہو بے خوبی یہ 20-25 ہزار روپئے مفت میں مل رہے ہیں تم اس کو چھوڑ رہی اگر تمہیں نہیں لینا میں مجھے دے دوں میں نہیں تو ایسا ڈٹائی کے ساتھ اور جرت کے ساتھ اور شوق اور ذوق کے ساتھ اس حرام آمدنی کو لینے کے لیے آدمی تیار ہے دنیا میں کہ دنیا کو ترجیح دی جا رہی ہے آخرت کے اوپر. اللہ اور کیا ہوم متبہ تیسری بات یہ کہ نفسانی خواہشات کی پیروی ہوئی دل میں جو خواہش آ گئے اس کے پیچھے چل پڑے یہ دیکھے بغیر کہ یہ حلال ہے یا حرام ہے یہ دیکھے بغیر کہ یہ ہماری انسانیت اور مروت کے مطابق ہے یا خلاف ہے بس خواہش نفس کے پیچھے چلے جا رہے لوگ ہوا مرتبہ. چوتھی چیز وہ اعجاب کل لذی رائے کے رائے اور ہر شخص اپنی رائے پر گھمنڈ میں ہوتا ہے جو دماغ میں آ گیا میں جو سمجھ رہا ہوں وہ ٹھیک دوسرے کی بات سننے کو تیار اپنی رائے پر گھمنڈ میں ہوتا ہے. آپ ذرا سوچو یہ چار باتیں کیسے فرما رہے ہیں سرکار والے ہے نا مال کی محبت کی اطاعت دی جا رہی ہے دنیا کو آخرت پر ترجیح دی جا رہی ہے خواہشات نفس کی پیروی ہو رہی ہے، ہر شخص اپنے رائے پر گھمنڈ میں مبتلا ہے، کچھ نظر آتا ہے کہ یہی منظر جیسا ہمارے زمانے کا منظر کھینچ رہا ہوں نبی کریم صلی اللہ علیہ وسلم. تو فرمایا کہ جب یہ چار باتیں پائی جائیں تو فعالی کبھی خاص حتی نہ، یعنی فرمایا کہ لوگوں کو تنقید کرتے پھرو کہ بھائی لوگوں دنیا سے خراب ہو گئے، لوگ اتنا ہلاک برباد ہو گئے، لوگوں کے اندر خرابیاں پیدا ہو گئی ہیں، تبصروں کو نہیں کہا. کیا فرمایا؟ فعالی کبھی خاص حتی نفس. ایسے موقع پر بس تم اپنی فکر کرو. اپنی فکر کرنے کا کیا معنی؟ کہ اپنی اصلاح کی فکر کر لو کہ میں درست ہو جاؤں، میری جو خرابیاں ہیں وہ دور ہو جائیں، میری اصلاح ہو جائے، میں گناہوں سے بچ جاؤں، میں اپنے فرائض کو صحیح طریقے سے بجا لانے لگوں. اس فکر میں پڑھو. وَدَعَا کا امر العام، اور عام لوگوں کی بات کو چھوڑ دو، ان کے معاملے کو چھوڑ دو. ان کے معاملے کو چھوڑنے کا کیا مانا؟ کہ یہ تبصرے بیٹھ کے مت کرو کہ دیکھو لوگ ایسا کر رہے ہیں، لوگ ایسا کر رہے ہیں، لوگ ایسا کر رہے ہیں، لوگ ایسا کر رہے ہیں. یہ تبصرے مت کرو، کچھ حاصل نہیں تبصروں کا. اس سے تمہیں بدعملی پیدا ہوگی، عمومی مایوسی پیدا ہوگی، کوئی حاصل نہیں ہوگا. تبصرے مت کرو. ہاں اپنے نفس کے اوپر علی کبھی خاص اپنے نفس کے اپنی فکر کرو، اپنی اصلاح کی فکر کرو، اپنا جائزہ لو، اپنے غریبان میں منہ ڈالو، دیکھو کہ میرے اندر کیا خرابی پیدا ہو رہی ہے، اس خرابی کو دور کرنے کی فکر میں پڑ جاؤ، اس کو دور کرو. یہ ہے چھوٹا سا نسخہ حضور اکرم نبی کریم سرور عالم صلی اللہ علیہ وسلم کا، جو بتایا ہوا، جو ایسے عمومی بگاڑ کے موقع پر جو علاج بتایا تھا سرور عالم صلی اللہ علیہ وسلم. اور حقیقت یہ ہے کہ اس کے سوا کوئی اور علاج ہے نہیں. کہ دوسروں کو چھوڑو، اسی کو قرآن کریم میں فرمایا کہ یا ایھا الذین آمنوا علیکم انفسکم لا یضرکم من ضل اذا اهتدیتم. اے ایمان والو، اپنی خبر لو، جو لوگ گمراہی کے راستے پر جا رہے ہیں وہ تمہیں نقصان نہیں پہنچائیں گے اگر تم ہدایت پر آ جاؤ. اس لیے ان پر تبصرے کرنا چھوڑ دو، بلکہ اپنی زندگی کا جائزہ لو، صبح سے شام تک کی زندگی کا، میں کہاں کتنا اپنے فرائض کو بجا لا رہا ہوں اور کتنی برائیوں سے بچ رہا ہوں یا مبتلا ہو رہا ہوں. اگر کہیں فرائض میں کوتاہی ہے اس کو درست کرو، اگر کہیں کوئی گناہ کر رہے ہو اس سے بچو، اپنے آپ کو بچانے کی فکر کرو. کچھ چلو تو صحیح، آگے تو چلو، اور اگر کہیں مبتلا ہو کسی گناہ میں، وہ چھوڑا نہیں جا رہا، تو اپنی طرف سے کوشش کرو اور اللہ تعالیٰ سے مانگو کہ یا اللہ مجھے نکال دیجیے گناہ سے، نکال دیجیے. مانگو اللہ تعالیٰ سے مانگو. ہمارے حضرت والا حضرت عارف صلی اللہ تعالیٰ سے وہ فرمایا کرتے تھے کہ یہ سارے گناہ جو ہیں، یہ ساری بدعمالیاں، یہ اندھیرے ہیں، یہ تاریکیاں ہیں، ظلمتیں جو پھیلی ہوئی ہیں. ان ظلمتوں میں جب انسان گر جائے تو کیا ہوگا؟ کہ اگر وہ ایک اپنا سا اپنے عمل سے، اپنے کم سے کم اپنے عمل کی حد تک اپنے آپ کو کچھ بہتر بنا لے، کچھ بہتر بنا لے، تو ایک چھوٹا سا چراغ جلا دے. یہ چھوٹا سا چراغ جو ہے کم از کم اس جگہ جہاں جل رہا ہے وہاں روشنی پیدا کر دے، وہاں روشنی پیدا کر دے. اور یہ جو چراغ ہے یہ کبھی ظلمت سے سمجھوتا نہیں کرتا، कहीं किसे समझौता नहीं होता इसका, छोटा सा भी हो तो अपने दायरे में अपनी हद तक नूर पैदा करें। और अल्लाह ताला की सुन्नत यह है कि जब एक चिराग छोटा सा जल जाता है तो चिराग से चिराग जाता है, कोई और चिराग भी जल जाए उसकी बरकत से कोई तीसरा भी जल जाए, यहां तक कि फिर वो जो जुल्मत और तारीख की फैली हुई है वो रफ्ता 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 वो नूर में तब्दील हो जाए। तो ये मत समझो कि इतना बड़ा मैदान पड़ा हुआ है तारीखी में डूबा हुआ, मैं इसको कैसे रोशन करूंगा। अरे तुम अपने आप को रोशन कर लो, अपने आप को रोशन कर लो, अपने आप को ऐसा बना लो जिसके अंदर ये रोशनी हो, तो फिर रफ्तार रफ्तार वो आगे बढ़ेगी। इसी तरह अल्लाह ताला की सुन्नत, जब अम्बिया इकराम अलैहिस्सलाम दुनिया में आते हैं तो तारीखी ही तारीखी पहली होती है, शिर्क की तारीखी, कुफर की तारीखी, बदअमली की तारीखी वो फैली होती है चारों तरफ। लेकिन नबी आता है वो एक चिराग जलाता है और फिर उससे दूसरा चिराग जलता है, फिर तीसरा जलता है, फिर चौथा जलता है और देखते ही देखते रोशनी हो जाती है। तो इस वास्ते मायूस ना हो, मायूसी को करीब ना आने, मायूसी को अपने पास ना पटकने दो, अल्लाह तबारक व तआला की रहमत पर भरोसा करते हुए अपनी इस्लाह की तरफ। क्या इस्लाह? मैं इबादात मेरी कैसी है, क्या मैं उनका हक अदा कर रहा हूं या नहीं कर रहा? अगर नहीं कर रहा तो चलो मैं आज से अज़्म करता हूं कि नमाज पर वक्त पढ़ूंगा, जमात के साथ पढ़ूंगा, मस्जिद में पढ़ूंगा। जब जायजा लेके देखोगे तो पता लगेगा कि नमाज बा जमात की कितनी ताकीर है और मैं कितनी जगह पर गलतियां वो कोताही करता हूं, बा जमात नमाज पढ़ने उसको दुरुस्त करने की फिक्र करो। ख्वातीन हैं उनके लिए अब जमात तो नहीं है लेकिन बर वक्त नमाज किया जाए, वो इस बात की फिक्र करें कि कहीं ऐसा तो नहीं कि काम धंधे के अंदर लगकर हमने अपने नमाजों के औकात को जाए कर रखा हो, देर से पढ़ते हो, मकलू वक्त हो जाता हो, उसकी फिक्र करें। ज़कात अगर वाजिब है तो मैं पूरी ठीक ठीक हिसाब करके देता हूं कि नहीं देता, अर्ज इबादात का जायजा, मामलात का जायजा लो, आमदनी मेरी 40% हलाल है, इसमें कोई आराम की तो नहीं शामिल हो रही, मशकूक की तो शामिल नहीं हो रही, उसका जायजा लो। लोगों के साथ मेरे ताल्लुकात हैं, उन ताल्लुकात के अंदर मैं आया, हुकूक और रिवाज पूरे करता हूं कि नहीं करता, किसी को मेरी जात से तकलीफ तो नहीं पहुंच रही, किसी को मेरी जात से नुकसान तो नहीं पहुंच रहा, जाए जाए के देखो। और जहां कहीं इसमें खामी नजर आए तो अपने आप को दुरुस्त करो, झूठ तो नहीं मैं बोलता, बातचीत करता हूं उस बातचीत के अंदर झूठ तो नहीं बोलता, गरीबत तो नहीं करता, किसी की दिलादारी तो नहीं करता, इन सब बातों का जायजा लेके देखो। अगर कहीं जहां जहां कहीं रखना नजर आ रहा है उसको पुर करने की कोशिश, आंखों का इस्तेमाल मैं सही करता हूं या नाजायज करता हूं, बदनजरी में तो मुबतला नहीं हूं, निगाहों के जरिए मैं कोई गुनाह गुनाह तो नहीं करता, अगर करता हूं तो उससे। और इस जायजे के नतीजे में कुछ चीजें तो यकीनन ऐसी होंगी कि जिनको तुम फौरन छोड़ सकोगे, जो महज इस वजह से जिंदगी का हिस्सा बनी हुई है कि गफलत है, इस्लाह की फिक्र नहीं, इस वजह से वो जिंदगी का हिस्सा बनी हुई है। अगर एहतमाम हो तो फौरन छूटे। और कुछ ऐसी भी होंगी कि आदत पड़ गई है बुरी, उसको छोड़ना आसान नहीं, तो उसका रास्ता यह है कि अपनी तरफ से हिम्मत को काम में लाओ और अल्लाह तबारक व तआला से मांगो कि अल्लाह मैं अपनी तरफ से हिम्मत कर रहा हूं लेकिन आपकी तौफीक के बगैर बच नहीं सकूंगा, ऐ अल्लाह मुझे इससे बचा ले। मांगो अल्लाह ताला को पुकार। अपने हजरत की एक और बात याद आ गई। हजरत फरमाते थे कि देखो हजरत यूनुस अलैहिस्सलाम मछली के पेट में चले गए, 3 दिन गुजारे हुए मछली के पेट। आप अंदाजा करो एक एक इंसान को मछली निकल जाए और उसके पेट में चला जाए, क्या हशर बनेगा उसका? अंदर तारीखी ही तारीखी, गंदगी ही बताएं गंदगी, पता नहीं कैसे इंसान किए लगा उसको, चारों तरफ तारीखी, फंस गए वहां। तो क्या किया? फनादा तो बोलो वहां पुराने कहीं पर उन तारीखियों में उसने पुकारा, क्या पुकारा? अल्लाह इलाह इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, ये कहकर पुकारा। तो फरमाते हैं जब उसने उन्होंने इस तरह करके पुकारा ला इलाह इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन फनजैनाहु मिनल ग़म, तो हमने उनको उस घुटन से नजात दिया। ये तो वाक्य में याद फरमाए हजरत यूनुस अलैहिस्सलाम के साथ ये हुआ। आगे एक जुमला अजीब फरमा दिया, फरमाया वकदालिका नुंजिल मुमिनीन, वकदालिका नुंजिल मुमिनीन, हम मोमिनों को इसी तरह नजात अता करते। तो हमारे फरमाते थे कि क्या मतलब हुआ इसका, तो मोमिनों को इसी तरह नजात अता करते हैं, क्या इसका मतलब यह है कि और दूसरे मोमिन भी मछली के पेट में जाएंगे और मछली के पेट की जुल्मतों का सामना होगा और फिर वो पुकारेंगे और फिर हम उनको मछली के पेट से नजात देंगे? जाहिर है ये मतलब तो नहीं। वो तो एक कस्सा था, वाकया था जो हजरत यूनुस अलैहिस्सलाम के साथ पेश आ गया। हर एक आदमी को तो नहीं जाना मछली के पेट में, लेकिन मतलब कहने का यह है कि जब कभी तारीखियों में फंस जाओ, जब कभी अंधेरियों में फंस जाओ, तो फिर उन अंधेरियों में फंस जाने का इलाज यह है कि हमें पुकारो ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। तो जब पुकारोगे सच्चे दिल से पुकारोगे तो फिर कदा निकल मुंजिल मोमिनी, सारे मोमिनों को भी हम जुल्मतों से तारीखियों से इसी तरह नजात देंगे। ये सारा माहौल जो जुल्मतों का माहौल है, अंधेरियों का माहौल है, इस सारे माहौल के अंदर भी हल ये है कि पुकारो, अपनी तरफ से अपने हिस्से का काम कर लो, कोशिश करो, हिम्मत को काम में लाओ, अज़्म को काम में लाओ और फिर पुकारो। तो जितना पुकारोगे अल्लाह तबारक व तआला को, जितना अल्लाह ताला से राब्ता कायम करोगे, अल्लाह ताला से रुजू करोगे, अल्लाह तबारक व तआला इंशाअल्लाह उस गुलमतों से तुम्हें नजात देंगे, उसी तरह देंगे जैसा कि हजरत यूनुस अलैहिस्सलाम को नजात दी। तो भाई ये है हल, ये कोई हल नहीं है कि मजलिस में जमाओ और तबसरे करो कि फला जगह ये हुआ था, फला आदमी ने ये किया था, फला आदमी ने ये किया था, फला इतना खा गया, फला इतना चोरी कर गया, फला ने इतना बदनवानी की, ये सब बातें कर करके वह जाया करने से कोई हल नहीं, उससे कुछ नहीं होगा, कोई हल नहीं। रास्ता वो है कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के साथ फरमाया कि अलैका बिखाफ नफ्स व ताअत अमर हम, अपने नफ्स की फिक्र करो, अपने नफ्स को दुरुस्त करने की कोशिश करो। हम में से कोई नहीं है जो किसी न किसी ऐब में मुबतला हो,
कोई है जो ऐब से पाक हो, गलतियों से पाक हो, मासूम हो? कोई नहीं है। ऐब हरेक में है, और जब है तो फिर उसके उस ऐब को दूर करने के लिए कुछ इकदाम तो करो, कुछ सोचो तो सही, कुछ जायजा तो लो। सुबह से लेकर शाम तक की जिंदगी का जायजा लेके देखो, कहां कहां मैं गलत जा रहा हूं, कहां कहां मुझसे गलती हो रही है, उसको दूर करने की कोशिश करना। यह है जवाब इस बात का, सुबह क्या होगा, क्या होगा हमारा, क्या बनेगा? अरे वो बनेगा जो तुम अपना बनाना चाहोगे, वो बनेगा। ये कहने से कि क्या बनेगा, कुछ नहीं होता। बनेगा वो जो बनाना चाहोगे। अगर फर्ज करो तुमने अपनी इस्लाह कर ली और अपने आप को दुरुस्त कर लिया, तो इंशाल्लाह तुम्हें कोई गजर नहीं पड़ेगा, तुम्हें कोई गजर नहीं पड़ेगा। इसकी फिक्र करो, इस तरफ लग जाओ। तो भाइयों, यही गुजारिश है कि अल्लाह तबारक व तआला के फजल व करम से, फिर रहमत से हमें इसकी तौफीक अता फरमाए कि दिन रात हम अपनी इस्लाह के फिक्र में पड़ जाए। तो अल्लाह ताला से उम्मीद है कि इंशाल्लाह ये बादल छट जाएंगे, जुल्मतों का जो बोल वाला है कोई सूरज निकलने वाला है। ये जो रसाला की सुना था, रात आती तो अंधेरा चाहता है, लेकिन रात तो इश्तेमा होती है दिन का। तो जुल्मतों का जो बोल वाला है कोई सूरज निकलने वाला है, कोई ना कोई निकलेगा इंशाल्लाह। और अल्लाह तबारक व तआला की तरफ से मदद आएगी, बशर्ते के हम खुद अपने आप को बदलने के लिए तैयार। इन अल्लाह ला युगयिरु मा बिक़ौमिन हत्ता युगयिरु मा बिअन्फुसिहिम। अल्लाह ताला किसी की हालत पर तक नहीं बदलते, जबकि तो खुद अपने हालत पर नहीं बदलते। तो इस वास्ते इसकी फिक्र करनी चाहिए हम में से हर एक को। अल्लाह तबारक व तआला अपने हम से हम सब कुछ की तौफीक अता फरमाए। اللهم صل على سيدنا مولانا محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم اهدنا وسددنا وقنا شرور أنفسنا. اللهم اهدنا وسددنا وقنا شرور أنفسنا. يا ارحم الراحمين اپنے فضل و کرم اپنے رحمت سے ہمارے تمام گناہوں کو معاف فرمانا. یا اللہ ہمارے چھوٹے بڑے اگلے پچھلے کو بھی عالم میں ہر طرح کے گناہوں کو اپنے فضل و کرم سے معاف فرمانا. یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرمانا. یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرمانا. یا اللہ ہمیں اپنی اصلاح کی طرف متوجہ فرمانا. یا اللہ ہمیں اپنی اصلاح کے کام کو تمام کاموں پر فوقیت دینے کی توفیق عطا فرمانا. یا اللہ یا رحمان یا رحیم یا کریم اپنے فضل و کرم سے تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما. یا اللہ ہم میں جو لوگ بیمار ہیں انہیں شفا کامل و عاجل عطا فرما. جو تنگ دست ہیں ان کے تنگ دستی کو دور فرما. جو مقروض ہیں ان کے قرضوں کے ادائیگی کا سامان فرما. جو اور کسی طرح پریشان ہیں اپنی رحمت سے ان سب کی ان کی پریشانیوں کو دور فرما. یا اللہ یا رحمان یا رحیم یا کریم ہمارے تمام جائز مرادوں کو اپنے فضل و کرم سے پورا فرما دے. یا اللہ جن جن لوگوں نے ہم سے دعا کی فرمائش کی اپنی رحمت سے ان سب کی دنیا مرادوں کو پورا فرما. اللہم انا نسألک من خیر ما سألک منه عبدك ونبیک سیدنا محمد صلی اللہ علیہ وسلم. ونعوذ بك من شر ما استعاذك منه عبدك ونبیک سیدنا محمد صلی اللہ علیہ وسلم. ربنا تقبل منا انك انت السميع العليم. وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين. امين برحمتك يا رب.